नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबारे यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.npबाट पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभमा गएका 4 सातादेखि हामीले उपन्यासकार बुद्धिसागरको फिरफिरे उपन्यासको वाचन गरिरहेका छौँ। 5 श्रृङ्खलासम्म आउँदा पृष्ठ 71 सम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा जुठियामै असारे बाको बाटो कुरिरहेकी छन्। भारत पसेको 7 वर्षसम्म पनि असारे बा नआएपछि गाउँले मरिसकेको भन्ठानेका छन्। अब के हुन्छ सुनौ फिरफिरेको 5 अंश पृष्ठ 72। पवन र बसन्त बरपिपल छेउ पुगे। यी रुख कसले रोपेको थियो थाहा थिएन। वर्षौँ पुराना थिए। बर आफ्ना कपाल फिजारिरहन्थ्यो। पिपल ठिङ्ग उभिरहन्थ्यो। बरपिपल फोटा खिच्न उभेका बुढाबुढी जस्ता लाग्थे। सौतनपुरीहरू यी रुखमन्तिर एकछिन थकाइना मारे हिँड्दै हिँड्दैनथे। सारा बाँसबारी र सौतनपुरमा यस्ता शीतल रुख कतै छैनन् रे। उनीहरू बरपिपललाई एक फन्का लगाएर देब्रेतिर मोडिए। करिब 200 मिटर अगाडि पुगेर रोकिए। अगाडि मक्किसकेको झोपडी थियो। माटोको भित्ता, फुसको छानो, छानाका घर पनि पुरानो भएर खरानी रङको भइसकेको थियो। सानो आँगन, आँगनको बिचमा तुलसीको मठ। झोपडीमा कुनै आवाज थिएन, सधैँ सुनसान नै हुन्थ्यो। असारे बाले आफूसँगै आवाज लिएर गएका थिए। उनी भएका बेला गाउँभरिमा सबैभन्दा बढी आवाज यही झोपडीमा हुन्थ्यो। टिप रेकर्डरको आवाज यहीँबाट निस्केर बरपिपल हुँदै पवनको घरसम्म पुग्थ्यो र मधुरो हुँदै बसन्तको घरसम्म। असारे बा जाडोमा दैलोनेर भित्तामा अडेस लागेर आँखाका ढकनी चिमचिम पार्दै गीत सुनिरहन्थे। वर्षौँ भयो यो झोपडीमा न असारे बा थिए, न टेप रेकर्डर, न त ब्याट्री। जुठी आमाई, बसन्तले बोलायो। बाबै हो, भित्र आऊ। उनीहरू भित्र पसे। अगिनाको छेउमा टुक्रुक्क बसेकी जुठियामै हाँसिन्। अगाडिका दुईटा दाँत नभएको ठाउँ अँध्यारो देखियो। दायाँ हत्केलाले मुख छोपिन्। उनका आँखा छेउ बेसमारी चाउरी परे। चाउरी सरेर नाकको डाँडीतिर गयो। कानका ढुङ्ग्री हल्ले। निधारका चाउरी छाल झैँ आएर रातो टिकुलीलाई डुङ्गा झैँ हल्लाउन थाले। जुठियामाईले कराईमा मकै राखिन्। कराईमा पटपट गर्दै मकै पड्किन थाले। मकै उछिटेर भुइँमा खस्लान् भनेर उनले केराको पातले कराई छोपिन्। उनीहरूको भोक जाग्यो। कराईतिर घुरिए। जुठियामाई उनीहरूलाई हेर्दै मुस्कुराइरहन्। उनीहरू आएको दिन जुठियामै गौँथली झैँ रमाउँथिन्। उनको घरमा आवजावत गर्ने अरू कोही पनि थिएन। त्यसैले पवन र बसन्त आएको दिन गाला मुजा पर्ने गरी हाँस्थिन्, मकै भुट्थिन्, गुँडको चिया पकाउँथिन्। पवनलाई जुठियामैले पकाएको चिया र भुटेको मकै जति मिठो अरू केही लाग्दैन थियो। त्यसैले ऊ यता आउने मौका कोरिरहन्थ्यो। जुठियामै सधैँ कलेजी रङको चोलो लाउँथिन्, गर्दनमा मुगाको माला हुन्थ्यो, हरबखत कपालमा गम्छा बाँधेकी हुन्थिन्। उनका हातमा मोटा र निला नसा देखिन्थे। बाबै यसरी गाम डुलेरै हुन्न, बाबै यसरी गाम डुलेर हुन्न, पढ्नुपर्छ, जुठियामैले आल्मुनियमको थालमा मकै राखेर दिइन्। अबको दुनियाँ पढेका मान्छेका लागि हो बाबै, पढ्नेहरूले चिलगाडी बनाउँछन्, चिलगाडी चढ्छन्, अनपढहरू आकाशको चिलगाडी हेरेर जिब्रो टोक्छन्, हामी त बिहानभरि पढेर यता आएको, मकै चपाउँदै बसन्तले भन्यो। जुठियामैले चुलोमा फ्राइबिन राखिन्, पानी राखिन् र पानीमा गुँडको सानो डल्लो खसालिन्। उनी चिया पकाउन थालेपछि बोल्दिनथिन्, एकटक चिया उम्लिरहेको भाँडातिर हेरिरहन्थिन्। चिया पकाउँदा उनलाई श्रीमान असारेको सम्झना आउँथ्यो। असारे भा उनको जस्तो चियाको स्वाद सारा भारतमा छैन भन्थे। उनी दिनमा 5-6 पल्ट चिया पिउँथे। ए जुठी, तेरो जस्तो हातमा जादु अरू कसैसँग छैन, उनी भन्थे। जुठियामै हाँस्थिन्, उता देशमा चिया पिउने बेला सधैँ तेरो याद आउँछ। जुठियामैले उम्लिएको चिया स्टिलका पिँध कुच्चिसकेका ग्लासमा राखेर दिइन्। अब बिष्टहरू मैले छोएको खाँदैनन्, तिमीहरू खान्छौ बाबै। पहिला कसैले आफूले छोएको खायो भने म डराउँथेँ, भगवान्ले सरापै दिने हुन् कि भनेर। एक दिन यसो सोचेँ, साँच्चै मैले छोएको अरूले खानै नमिल्ने भए अरूले खानै नसक्ने गरी खेल रद्दा हुन् नि त भगवान्ले नि। जुठियामै हाँसिन्, भोको मान्छेलाई खुवाउँदा भगवान् रिसाम्ने हुन् भने तीसँग मै कुरा गरौँला नि भनेर सोचेँ। अब धेरै बाँच्दिनँ, भगवान्सित चाँडै जम्का भेट भइजाला, डर यति लाग्दो छ, असारेलाई नभेटी भइजाने हो कि। जुठियामै, असारे बा आइहाल्नुहुन्छ नि, पवनले भन्यो। मेरो मन पनि त्यही भन्छ बाबै, तर किन आएनन् कुन्नी, उनको अनुहार मुजा पर्यो। उनले सुस्तरी काँपिरहेका औँला भाँचिन्। 7 वर्ष भइ गए, 2 वर्षभन्दा बढी बस्दै नथे, बिरामी पो छन्। 7 वर्ष भइ गए, 2 वर्षभन्दा बढी बस्दै नथे, बिरामी पो छन् कि। अस्ति सपना यही तुलसीको मठनेर उभेर मलाई टुलुटुलु हेरेका थिए, बोलेनन्। विचित्रका सपना धेरै देख्छु बाबै, उनका आँखाका चेप्रास आए, आँसु खसे, तर गालाका चाउरीहरूमा हराए, मौनता छायो। बसन्तको मुखबाट मकैको दाना चपाएको आवाज सुस्तरी मुन्तिर झऱ्यो र हरायो। कहिलेकाहीँ त तिनको झझल्कोले हिक्कै हुन्छु बाबै, उनले घम्छाको फेरले आँसु पुसिन्। ज्या है, म त रहेछु रुन्न भन्थे, बुढेसकालमा त आँसु नि थोरै आउँछन्, मेरा भन्दा त माखाका बढ्ता आउलान्। उनले हत्केलाले आफ्ना दाँत छोप्दै हाँसे जस्तो गरिन् र अबेरसम्म असारे बाकै कुरा गरिरहन्। जुठियामै, अब हामी जान्छौँ, पवनले भन्यो। फेरि आउँछौँ, लजाऊ बाबै, फेरि आउनु, उनले पहिला घुँडामा हत्केला राखिन् र बल गर्दै उठिन्। म कि त असारेको बाटो हेर्छु कि त तिमीहरूको, तिमीहरू आउँछौ, असारे आउन्नन्। पवनले एकमुठी मकै गोजीमा राखेर उठ्यो। उनीहरू बाहिर निस्केर दगुरे। जुठियामैले आँखी भाउमाथि हत्केला राखेर उनीहरू गएको बाटो हेरिरहन्। असारे बा पनि त्यही बाटो गएका थिए। सानो झोला, एक जोर लुगा, आफको अचारको सिसी, भुटेको मकै र भटमासको पोको, नागरिकता, आफूले काम गर्न कम्पनीको आइडी कार्ड बोकेर असारे बा हिँड्ने तयारी गर्दै थिए। उनी रोकी थिइन्। आफ्नो खेत बाँझो राखेर किन जानु पर्यो भन त, हेर जुठी, खेत भर मात्रै हुन्न, यी खेतमा उब्जेको अन्नले खानै मात्र पुग्छ, उनले भनेका थिए। अब म बुढो भइसकेँ, 2-4 वर्षमा हात खुट्टा नचल्लान् भन्ने डर छ। अब अन्तिम पाली भारत पस्छु, अलिकति नगद लिएर आउँछु, यसपालि जान दे, नरो, उनले आँगनमा उभिएर एकपल्ट झोपडीलाई प्रेमले हेरेका थिए। जुठियामैले बरपिपलसम्म जान्छु भनेकी थिइन्, तर उनले मानेनन्। भनेका थिए, हेर जुठी, पिपल मुन्तिरबाट बिदा गर्नुहुन्न, पिपलको रुख चाहिँ बाटो कुर्दै बस्नुपर्छ। जुठियामैले ढोगिसकेपछि उनले भनेका थिए, जुठी, चाँडै आउँछु, तर म नआउँदासम्म नमरेस्, म पनि यहाँ नआइकन मर्दिनँ। जुठियामैले लागेको थियो, ज्या, मेरो असारे त साँच्चीकै बुढो पो भएछ। असारे बाका शब्दहरू अझै पनि उनका कमजोर हुँदै गएका कानहरूमा गुन्जिन्छन् र असारे बाकै शब्दले उनलाई आँट पनि दिएको छ। अस्ति भर्खरै आँगनमा हिँडिरहेको कालो सर्पलाई झन्डै कुल्चेकी थिइन्, तर डराइनन्, सर्पलाई मारिनन्, लामो लठीलाई आँगन मुन्तिर फालिदिइन्। उनलाई लाग्थ्यो, असारे नआउँदासम्म उनलाई लिन आएको काल पिपलको रुखमुन्तिर थकाइ मारेर बसिरहनेछ। उनले असारे बा जुमलुङ्ग आइपुग्छन् कि भनेर एकछिन बाटो हेरिरहन्। असारे बा आएनन्। इटा भट्टामा कल्लुरामले गाएको गीत भने उनको कानसम्म आइपुग्यो। ए, घाम अस्ताउनै लागेछ, उनी हतारिँदै झोपडीभित्र पसिन्, घाघ्री लिएर निस्किन् र इनारतिर लागिन्। घाम इटाभट्टाको चिम्नीभन्दा उतै पुगिसकेको थियो। सौतनपुरेको आकाश अबिरै अबिरले पोतिए जस्तो भएको थियो। बादलका टुक्रा टुक्री लिचीको झुप्पा जस्ता भएका थिए। चराका बथान जुठियामैको रातो टिकुली जस्तो सूर्य चुच्चाले टिप्न उडिरहेका थिए। कल्लुराम इट्टाको थुप्रामाथि उभेर चरको स्वरमा गीत गाइरहेको थियो। उसले पवन र बसन्तलाई देख्यो तर बोलाएन। उनीहरूलाई आँखाबाट ओझेल नहुँदासम्म हेरिरह्यो। उनीहरू छेलिएपछि उसका आँखा बुख्याचातिर सोधिए अनि एकहोरो हेर्न थाल्यो। कलुराम तिनलाई अँध्यारोले नछुप्दासम्म हेरिरहनेवाला थियो। बुख्याचा र कलुरामको गीतबाट जोगिँदै मूलबाटोमा आएका पवन र बसन्त धुलोको भुमरी देखेर रोकिए र बाटो छेउको बेश्रमको झ्याङमा छेलिए। गाईगोरु र बाख्रा बाख्री खुरले धरती टपर टपर बजाउँदै गए। पछि पछि लठी नचाउँदै धुलोले फुस्रो भएको उखाने आइरहेको थियो। उसलाई देखेर उनीहरू झ्याङबाट बाहिर निस्किए। सन्चै हुनुहुन्छ? बसन्त हाँस्यो। उखानेले घुमेर हेऱ्यो। उसको पिठ्यूको डल्लो पृथ्वी चाहिँ फनक्क घुम्यो। सन्चो बिसन्चो त्यस्तै हो, किन चाउरिस मरिच आफ्नै पिराले। पढ्न छाडेर कता डुल्या छौ? अब गएर पढ्ने हो, पवन हाँस्यो। पढ है, नत्र म जस्तै अर्काको गोठालो हौला। अरूलाई पोस्दै जिन्दगी बित्छ। काँक्रालाई थाक्रो दियो, थाक्रै धनी। ऊ खेतीर दगुरेको बाख्रालाई लठी घुमाउँदै लखेट्न थाल्यो। उनीहरू हाँस्दै हिँडे, शान्तिरामको बगैँचानेर पुगे। पवन यताउता पलाक पुलुक हेर्दै बारमा चढेर स्वाट्ट एउटा बेलौती टिपेर उसले गोजीमा लुकायो। नचोर्ने भनेको होइन, बसन्तले भन्यो। फुच्चीलाई हो, भन्दै उसले बारबाट फाल हाल्यो र उनीहरू बेतोडले दुई दिशातिर दगुरे। फुच्ची, पवनले झ्यालको खापाबाट भित्र चिहायो। रमा ओछ्यानमा घोप्टो पर्दै लेखिरहेकी थिए। उसले पसिनाले नुहाएको पवनको अनुहार देखी। अम्बा खान्छेस? ऊ झ्यालमा पुगे। पवनले दिँदै सोध्यो, बा खै खै खै? उसले अम्बा समातेको हात नचाए। बाहिर हुनुहुन्छ? म त बाहिर गएकै छैन। एकचोटि हेर त, बाहिर हुनुहुन्छ कि? पवनले आँखा नचाए। नाइ, म त पढेर बसेको। रमाले अम्बा टोकी, त आफै हेर, झन् अम्बा ल्याइदिएको। हेर न बाहिर गएर, यसरी डराउने मान्छे किन घुम्न गएको त? रमाले भने, म त कतै जान्न, पिटाइ पनि खान्न। पाँच वर्ष कि भइस बल्ल, घुम्ने उमेर भए पो घुम्छेस् त? पवनले रिस देखायो। मेरो पो घुम्ने उमेर भइसक्यो। मेरो उमेर 5 वर्ष भए पनि बुद्धि तेरो भन्दा धेरै छ रे। अस्ति न बाले भनेको बिर्सिस? रमा हाँसी, यो पालि कक्षा 1 पुग्छु, हेर न तँलाई पढ्नमा पनि जित्छु। इस जितिस, पवनले ओठले प्रायो। म 4 पुगिसकेँ। मेरो अङ्ग्रेजी किताब कति मोटो छ देखिछस्? तैँले 4 पुग्दा म 8 पुगिसक्छु। जितिस खुब। रमा ठुस्स परे। ल के ल, तैँले मभन्दा बढी पढ्छेस्। पवनले हात जोड्यो। एकचोटि बाहिर गएर हेर्दैन, म तँलाई भोलि पनि अम्बा ल्याइदिन्छु। अस्ति न अम्बा चोर्दिन भनेको होइन, दाँतमा अम्बाको बिहा अड्केछ। उसले औँलाले दाँतको चेप खोतल खातल पार्न थाली। मैले आफूले खाना चोर्ने हो त, तैँले खान्छेस् भनेर पो चोरेको त। म अम्बा त खान्छु, चोरेको खान्न। रमाले झ्यालमा कुइनाले टेकी। बाले भनेको चोरेको अम्बा खायो भने पेटमा रुख उम्रिन्छ रे। यी उम्रिन्छ, पवनले ओठले प्राय। चोरेको अम्बा खाएको खाइछेस् त? पवन र बसन्तले शान्तिरामको बगैँचाबाट 100 अम्बा सलिफा चोरेर खाएका थिए। पेटमा रुख उम्रिने भए उनीहरूको पेट बगैँचा नै भइसक्थ्यो, तर उसले फेरि नचोर्ने कसम खाएको भने पक्कै हो, त्यो पनि सारा गाउँलेका अगाडि। शान्तिरामको बगैँचामा सलिफा, नासपाती, कटहर, रुख, बेलौती सबै फल्थे। बगैँचाका फल देखेर गाउँले थुक निल्थे। शान्तिरामलाई गाउँलेको लोभिएको मनबारे थाहा थियो। राति चोर्न आउलान् भनेर चनाखो हुन्थ्यो। राति भरुवा बन्दुक बोकेर बगैँचालाई 1 लगाउँथ्यो। खासमा ऊ बगैँचामा आउने कालिज मार्न घुम्थ्यो, तर गाउँलेहरू फल चोरलाई खोजे जस्तो ठान्थे। शान्तिराम बिहान बिहान आँगनमा उभेर बन्दुकको नाल पुछिरहन्थ्यो। उसकेसम्म गाउँले बन्दुक देखुन् र तर्सिउन् भन्ने ठान्थ्यो। उसले सोचे जस्तै गाउँलेहरू उसको बगैँचामा आँखा पनि लाउँदैनथे। एक रात त्रैलोक र बिजु शान्तिरामको बगैँचामा पसे। 22 त्रैलोक र 14 बिजु बदनाम चोर थिए। सैतनपुरको शिवशङ्करले देउतालाई भाकल गरेको कुखुरो काखी च्यापेर भागेका थिए। मैनापुरको देवदत्त टमाटाको गाईलाई रामबस्ती पुर्याएर 300 बेचेका थिए। सौतनपुरकै हजारी थारूको बङ्गुरलाई काटेर जङ्गली बदलको मासु भन्दै सौतनपुरमै बेचेका थिए। 1 मासु हजारीले पनि किनेको थियो। पछि पो थाहा पायो, आफ्नै बङ्गुरको मासु रहेछ। उनीहरू जे देख्थे चोरिहाल्थे। बाँसबारीमा चोरेपछि सौतनपुर गएर रुख्थे, सौतनपुर चोरेपछि बाँसबारी आएर लुक्थे। मैनापुर, सौतनपुर र बाँसबारीका सबैलाई थाहा थियो उनीहरू चोर हुन्, तर कसैले पनि चोर्दै गरेको फेला पारेको थिएन। त्यसैले उनीहरू कुममा कुम जोडेर गाउँ गाउँ डुलिरहन्थे। त्यस दिन सौतनपुरमा कोहिनुर झाँक्री कैयालालकी स्वास्नी रतिदेवीको प्रेममा परेको वनभूतसित लडिरहेको थियो। वनभूत जङ्गलमा घाँस काटिरहेकी रतिदेवीलाई पछ्याउँदै गाउँसम्मै आएको रहेछ। गोठमा लुकेर बस्दो रहेछ। एक्लै पाएकी प्रेम गर्न थालिहाल्दो रहेछ। वनभूतको प्रेमले रतिदेवी दुब्लाउँदै गएकी थिए। वनभूतसित लडिरहेको कोहिनुरले आफ्नो छेउ पङ्क्तिबद्ध भएर उभिएका 5-6 केटालाई बाँदर देउता लगाइदिएको थियो र बाँदर देउताहरू होहल्ला गर्दै गाउँका बगैँचातिर दगुरेका थिए। बाँदर देउता बन्नेमा त्रैलोक र बिजु पनि थिए। उनीहरू भने दगुर्दै शान्तिरामको बगैँचा आइपुगेका थिए। भोकको देउता जागेको थियो, बेलौतीको रुखमा चढे। छैठौँ दाना कोपरिरहेका थिए। शान्तिराम बगैँचामा पस्यो। जुनेली रात थियो। चन्द्रमाको उज्यालोमा बन्दुकको नाल टल्किरहेको थियो। उनीहरूको सातो गयो। ढुङ्कुरका जोडी चाहिँ पात पछाडि लुके। शान्तिरामले उनीहरूलाई देखेकै थिएन। ऊ त कालिजलाई पछ्याउँदै आएको थियो। कालिज उनीहरू लुकेको बेलौतीको रुख अगाडिको सलिफाको हाँगामा बसेको थियो। शान्तिरामले कालिजतिर राइफल सुझायो। उनीहरू आतंकित भए। उनीहरूले त शान्तिरामले आफूतिरै बन्दुक ताके जस्तो माने। बिजुली थर र काँप्दै त्रैलोकको पाखुरा समायो। त्रैलोक त अघिदेखि नै मनमा नै हनुमान चालिसा बरबराइरहेको थियो। उनीहरूले आफूतिर सोझिएको शान्तिरामको कुइनालाई बन्दुकको नाल सम्झे। शान्तिरामको घुच्चुकलाई अनुहार, बन्दुक ताकेको शान्तिराम ढुङ्गाको मूर्ति चाहिँ उभिरह्यो, एकदम शान्त र मौन। बन्दुक पड्क्यो, ड्याम। उता कालिज भुइँमा खस्नै पाएको थिएन, यता बिजु गोली लागे चाहिँ भुइँमा खस्यो, भ्यात्त। अनि त्रैलोक खस्यो, भ्यात्त। शान्तिरामले तिनचोटि भ्यात्त 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 सुन्यो। बिहान गाउँले कटहरको रूपमा बाँधेका त्रैलोक र बिजुलाई देखे। शान्तिरामले कालो मुसो दलिसकेको थियो। कालो मुसो बीच उनीहरूका आँखा अँध्यारो रातमा टल्किरहेका तारा जस्ता देखिरहेका थिए। छेउको बेलौतीको रूपमा कालिज चमेरा चाहिँ उल्टो झुन्डिरहेको थियो। शान्तिरामले गर्वसहित सुनायो, सतको धन कतै जान्न भनेको यही हो। यी चोर बगैँचामा पसेको त मैले थाहै पाएको थिइनँ। गोली अगाडि हाने लौबा, खसेको आवाज त पछाडिबाट पो आउँछ। चोर रङ्गेहात समातिएका थिए। दासी स्वरूप शान्तिरामले आधाको परेका बेलौतीका दाना राखेको थियो। त्रैलोकले हात जोड्यो, साउजी हामी त आफ्नै मनले कहाँ रुख चढेको हो र? बाँदर देउताले यस्तो गरेका हुन्, हामीलाई केही थाहा छैन। बाँदर देउता बिचमा ल्याउँछस्? शान्तिरामले मुर्की ताकेको थियो। बाँदर देउता बन्दुकदेखि डराउँछन्? तिमीहरूमा बाँदर देउता चढेकै थिएन। गाउँलेहरू हाँसे, अब यिनलाई के सजाय दिने हो त दाई? उसले जीवरामलाई सोध्यो। जीवरामले डोरी खोल्न लगाए र उनीहरूलाई घोप्टो पर्न आदेश दिए। यही मुर्दार हो, चोरका पनि आफ्ना नियम हुन्छन् भन्ने थाहा छैन? आफ्नै गाम घरमा चोर्ने हो? उनले सुम्ला उठ्ने गरी लाठी हिर्काए। अब गाममा चोर्दैनन् भनेर कसम खाओ? दुवैले हात जोडेर कसम खाए। यत्रा पहलमान भएर चोर्दै हिँड्ने हो? पहलमानले चोर्ने होइन, आफ्नो गामको रक्षा गर्ने हो, बुझेको हो? दुवैले मुन्टो हल्लाए। लौ, आजदेखि बाँसबारीको रक्षा गर्छौँ भनेर कसम खाओ? जीवरामको आवाज उचो भयो, क्रान्तिकारी जस्तै मुठी उचालेर। दुवै उठे, मुठी आकाशतिर उचाले। हामी कसम खान्छौँ, आजदेखि हामी बाँसबारीको रक्षा गर्नेछौँ। गाउँलेहरू मरिमरी हाँसे। त्यसपछि शान्तिरामको बगैँचामा पस्ने आँट कसको? 3 महिनापछि पवन र बसन्तले आँट देखाए। पवनले निउरेको हाँगाबाट भोगटेको दाना टिप्यो, दानालाई पेट्नेर च्यापेर सर्टले छोप्यो, दगुर्यो। यसो हेर्दा गर्भवती आइमाई दगुरे जस्तो देखिन्थ्यो। उनीहरू नेत्रविक्रम शाहको मसुरोबारीको पुछारमा पुगे। बसन्तले भोगटेको बोक्रा खोल्सायो। भोगटेका बोक्रा बाक्ला र गोलटोपी जस्ता थिए। बसन्तले एउटा बोक्राको टोपी लाएर अर्को पवनलाई दियो। भोगटेको बोक्राको टोपीले चरक्क चर्किएको घामलाई तालुमा ठोक्किनेबाट जोगायो। दुवै एकअर्काको टोपी हेर्दै हिस्सा हाँसे। भोगटेको दाना हेर्दा भकुण्डो थियो, भोगटेको दाना हेर्दा भकुण्डो थियो। बोक्रा झिकिसकेपछि त बेलको दाना जत्रो मात्रै रह्यो। बसन्तले भोगटे दुई चिरा बनायो। गर्मी र तिर्खाले कक्रक्क परेका दुवैका ओठलाई भोगटेको अमिलो रसले नरम बनायो। रस अङ्नारीलाई भिजाउँदै पेटतिर खस्यो। कस्तो मजा, भोलि पनि खान पर्छ, पवनले भन्यो। हुन्छ, बसन्त हाँस्यो। भोगटेको दाना खोल्स्याउँदा अमिलो रस बसन्तको चोरौँलाको नङको चेपमा पसेछ, चहराउन थाल्यो। औँलालाई फुफु गरिरहेको बसन्त बेसमारी झस्क्यो। अगाडि शान्तिराम उभिएको थियो हातमा लौरो समाएर। शान्तिरामले दुवैका टोपीतिर हेऱ्यो र हेऱ्यो भुइँमा खसेका भोगटेका बिहातिर। बसन्तले लौरो हावामा उडेको देख्यो, केही उच्छार पाएन। एक्कासी उसको ढाडमा रातो मसी छर्किए जस्ता दुईटा सुम्ला उठे। काका, अब म चोर्दिनँ, पवनले रुँदै नमस्ते गर्यो। मलाई नहान्नु काका, उसको दायाँ पाखुरामा सुम्ला उठ्यो। शान्तिरामले भाबियोका डोरीले दुवैका हात बाँधियो, उनीहरूलाई अघि लाएर आफू पछि पछि हिँड्यो। उनीहरू जागाको अघिअघि हिँडिरहेका बुढो गोरु जस्ता भएका थिए। शिरमा भोगटे टोपी थियो, भोगटेका बिहा मुठी पारेका थिए। शान्तिरामले दुवैलाई सर्वजित मास्टर साहबको आँगनतिर धकेलिरहेको थियो। आँगनमा टेक्नु अघि एकपल्ट पवनले याचना भरिएका आँखाले हेर्दै शान्तिरामलाई नमस्ते गर्यो। काका, भगवान कसम, अब म चोर्दिनँ, बालाई नभन्नु काका। शान्तिराम बहिरो भइसकेको थियो। सर्वजित मास्टर साहबले हात बाँधेका बोगटे बोक्राको टोपी लगाएका उनीहरूलाई देखे। शान्तिरामले कथा हाल्न थाल्यो। एक दुई गाउँले आँगनको डिलमा बसेर रमिता हेर्न थाले। शान्तिरामले कथा सकेपछि सर्वजित मास्टर साहब अकमकिए। मास्टर साहब, अब मेरो कुरा झुटो लाग्छ भने यिनका हातका बिहा हेर्नुहोस्, शान्तिरामले भन्यो। टोपी त देख्नु भएकै छ। सर्वजित मास्टर साहब पवनको छेउमा आए, उसको काँध छोए। तैँले भोगटे चोरेको होस्? उसले मुन्टुके हल्लाएको थियो, घुच्चुकमा मुर्की बजारे। ऊ थुच्चुक्क बस्यो। किन चोरिस भन्, निकड्किए। भोक लाग्यो, उसले हिक्का छाड्यो। भोक लागे मलाई भन्नु नि, उनका आँखा राता भए। सकेको जति खान दिन्थे, नसके आफ्नै मासु काटेर दिन्थे। तँलाई भोकै राख्थे, चोर्दै खान्छस्, म मरिसकेँ, पवन रोइरह्यो। पिँढीमा उभिएकी रमा पनि रुन थाली। खासमा सर्वजित मास्टर साहबलाई शान्तिरामले आफ्नो छोरालाई ठुलै अपराधी झैँ घिच्याउँदै ल्याएको मन परेको थिएन। बच्चा हुन्, फलफुल खाए के भो त? तर तराजुमा शान्तिराम नै गरुङ्गो थियो। अब तिमी नै भन शान्तिराम, म के सजाय दिउँ? शान्तिरामले आँगनको डिलमा उभिएका गाउँलेहरूतिर हेऱ्यो। त्रैलोक र बिजुलाई समात्दा गाउँलेको अनुहारमा आए जस्तो चमक खोज्यो, तर भेटेन। अलिकति हच्कियो, भन्यो, अब तपाईँ नै जान्ने बुझ्ने मान्छे हुनुहुन्छ, तपाईँको जो विचार, जा माफी माग, सर्वजित मास्टर साहबले पवनलाई धकेले। अब आइन्दा चोर्दिन भनेर कसम खा, माफी पाऊ काका, उसले नमस्ते गरे। अब आइन्दा भोगटे चोर्दिन।
भोगटे
मात्रै? शान्तिराम खिस्सा हाँस्यो।
नाइ,
उसले भन्यो, आइन्दा केही चोर्दिन। शान्तिरामले दुवैको हात फुकाइदियो। नारीमा रातो तागो बाँधे जस्तो दाग बसेको थियो। शान्तिरामको यो व्यवहार गाउँका कसैले मन पराएनन्। जसुदा त शान्तिरामको आँगनमै पुगेर उफ्रेकी थिइन्। उसको आँगनमा 5 रुपियाँको नोट पनि फालिदिएकी थिइन्। गाउँमा यस्ता कुरा भइरहन्छन्, खाटा बस्छन्, उब्किन्छन्, सबैले बिर्सँदै पनि गए। तर पवनको मनमा गहिरो सुर गढेकै थियो। ऊ बसन्तका अगाडि कसम खायो, बुझिस भन्ते, एक दिन त्यो शान्तिराम बुढो हुन्छ, हामी तन्नेरी हुन्छौँ, अनि म त्यसलाई पहिला चाकमा भुक्क लात्ती हान्छु, अनि त हान्नु हुन्छ। कसम सम्झेर अहिले पनि खिस्सा हाँस्यो। किन हाँसिस? रमाले सोधि। त्यत्तिकै उसले हाँसो रोक्दै भन्यो, भन् त बा कहाँ हुनुहुन्छ?
जीवराम बाजेकोमा जानुभएको छ, 1.5 घन्टामा आउने रे।
अघि नै भन्नु पर्दैन त? ऊ रिस देखाउँदै आँगनतिर गयो। आँगनको उत्तरी कुनापट्टि नल ठडिएको थियो। उसले नल चलाउँदै गोडा धोयो। चप्पल कुर्कुच्चातिर खिइसकेको रहेछ, चप्पल पनि धोयो, अनुहारको पसिना पखाल्यो। नलसँगै उभिएको मेवाको रुखबाट चोप खसिरहेको थियो। उसले शिर जोगायो। यी मेवाका रुख उसकी आमा सुनिताले रोपेकी थिइन्, जो बेला बेला चोप निकालिरहन्थे। पवन र रमा पनि त मेवाका रुख जस्तै थिए, हुर्किरहेका। उनीहरू पनि आमाको सम्झना आयो कि मेवाको चोप जस्तै आँसु निकाल्थे। उनीहरू दिनभर स्कुल र गाउँ डुल्दै रमाउँथे, खेल्थे र हाँस्थे। जब रात पर्थ्यो, जुनकिरी झैँ उनीहरूको पीडा चहकिलो हुन्थ्यो, उनीहरूको मन झ्याउकिरी झैँ हुन्थ्यो। सुनिता हुँदा त उनीहरूको घरमा तिहारै आए जस्तो झिलिमिली हुन्थ्यो रे, रौनक हुन्थ्यो रे। बाँसबारीको सबैभन्दा सुखी घर यही थियो रे, जीवाराम भन्थे। सर्वजित मास्टर साहबलाई बाँसबारी ल्याउनुमा जीवारामकै हात रहेछ। उनले सर्वजित मास्टर साहबलाई नेपालगञ्जमा भेटेका थिए रे। भर्खरै बिहे गरेका सर्वजित मास्टर साहब कामको खोजीमा सुनितालाई पछि लाएर मधेस झारेका थिए। उनी बिए पास भएर पनि बेरोजगार छन् भन्ने थाहा पाएपछि जीवारामले बाँसबारी लिएर आएका थिए। जीवाराम अम्बर माविको सञ्चालक समितिका अध्यक्ष थिए। उनको बोली कसले काट्ने? सर्वजित मास्टर साहब हेड सर भए। जीवारामकै कृपाले सर्वजित मास्टर साहब 6 कट्ठा जमिनका मालिक पनि भए। उनको जीवनको गतिले लय समातेको थियो, उनी सुखी जीवन बिताइरहेका थिए। पवन जन्मेको बेला त 2 खसी ढालेका थिए रे। रमा 1 वर्षकी हुँदा सुनिता पेट फुलेर बितेकी थिइन्, त्यसैले रमालाई आमाको अनुहार पनि सम्झना थिएन। पवनको दिमागमा धमिलो धमिलो तस्विर थियो, तर ऊ वर्णन गर्न भने सक्दैन थियो। उसको कानमा अझै पनि कता कता मास्टरनी, ए मास्टरनी भनेर गाउँले बोलाएको आवाज गुन्जिन्थ्यो। ऊ कहिलेकाहीँ गाउँलेबाट सुन्थ्यो। उसकी आमा साह्रै राम्री थिइन् रे, दाहिने गालामा कोठी थियो रे, सारा बाँसबारीमा गुनियो चोली उनलाई जति त कसैलाई पनि सुहाउँदैन थियो रे। गाउँले 2-3 वर्ष अघिसम्म पनि उसकी आमाको गुणगान गर्थे, तर अचेल कुरै गर्न छाडिसकेका थिए। उसलाई आमाका बारेमा सुन्न मन पर्थ्यो, तर कोसित सोध्ने, ऊ पत्तो पाउँदैन थियो। कहिलेकाहीँ कसैलाई उसले सोधिहाल्यो भने पनि उत्तर यति पाउँथ्यो, साह्रै जाती थिइन्। जाँदा सारा गाउँलेलाई रुवाएर गइन्। कस्तो थिइन् आमै? ऊ सोध्थ्यो। तिमीले त आमाकै अनुहार पाछौ, ठ्याक्कै तिम्रै जस्तै थियो तिनको अनुहार, क्यार छौ त? तिम्री आमाका फोटा जति च्यातेर मास्टरले खोलामा बगाइदिए। पवन सर्वजित मास्टर साहबलाई फोटा किन फालेको भनेर सोध्न सक्दैन थियो। सोध्यो भने उनी पहिला झर्कन्थे र अबेरसम्म उदास भइरहन्थे। पवनले 1-2 उनले आँसु पुछेको पनि देखेको थियो। ऊ भान्सामा गयो, टुकी बाल्यो, अघेन मौन थियो। छुचुन्द्रले अगेनाको खराइमा डाई फानेर गएछ, भाँडाहरू यताउता छरिएका थिए। ऊ भोको थियो, त्यसैले अगेनाको यताउता हेऱ्यो, केही भेटिन्छ कि भनेर। केही भेटेन। खानेकुरा केही छैन भन्ने थाहा पाएपछि उसको भोक झन बढ्यो। उसले एकछिन कम्मरमा हात राखेर जुठिया भएकोमा खाएको मकै र गुँडको चिया सम्झ्यो। यस्तै भोकाएको एक दिन ऊ आफै खाना पकाउन तम्सेको थियो। गाउँलेहरू पनि भन्थे, हेर पवन, मास्टर नै बितेपछि मास्टरको होस छैन, तिनको भर नपर, अब तिम्रो खाना पकाउने उमेर भइसक्यो, आफै बनाऊ खाऊ, बहिनीलाई भोको नराख। उसले आगो बालेर आलु भुट्न कराई चुलोमा राखिरहेका बेला सर्वजित मास्टर साहब भान्सामा आइपुगेका थिए। उनले उसलाई घिसार्दै भान्सा बाहिर ल्याएका थिए र भनेका थिए, एक दिन भोको बस्दैमा त मर्दैनस्, ढिलो चाँडो तँलाई घिचाएको त छु, भान्से बन्न नखोज। ल भन, त पढ्छस् कि भान्से हुन्छस्? एउटा चिज रोज, पढ्छु, आइन्दा भान्से हुन नखोजेस्, म जिउँदो हुँदासम्म तैँले भान्से हुन पाउनस्। त्यसपछि पवनले खाना पकाउने कोसिस गरेन, तर भोको भने धेरैपल्ट भयो, जसरी अहिले भइरहेको थियो। उसले कुनामा झुन्डिरहेको कालो पोलिथिन देख्यो। उसले पोलिथिनबाट एकमुठी चिनी झिक्यो, एक फाको मुखमा हाल्यो र एकमुठी समायो। पोलिथिन ब्याग जस्ताको तस्तै झुन्डायो र हल्लिरहेको पोलिथिन ब्याग शान्त हुँदासम्म उभिरह्यो। बाहिर आएर दैलो छेउ टुसुक्क बस्यो। मुठीको चिनी जिब्रोको टुप्पोले टिप्न थाल्यो। झमक्क साँझ परिसकेको थियो। अरूका भान्साबाट निस्केको मधुरो धुवा आकाशतिर हिँडिरहेको थियो। गुयारामको घरबाट तरकारीमा हालेको मसलाको बासना उसको नाकसम्म ठोक्किन आइपुग्यो। उसको पेट हुँडुलियो। बा किन नआएको होला? ऊ बरबराएर सोच्यो। उनी अझै जीवारामको डुङ्गीमा बसेर शिर निहुराउँदै जीवारामका गफ सुनिरहेका होलान्। पवनलाई सर्वजित मास्टर साहब जीवारामका अगाडि लुत्रुक्क परेको पनि मन पर्दैन थियो। जीवारामले गाउँलेका अगाडि पटक पटक भनिरहन्थे, मास्टरलाई मैले नेपालगञ्जको जाडोमा एउटै सर्टमा लगलगी कामेको देखेर यहाँ ल्याएको हुँ। सर्वजित मास्टर साहब शिर निहुराएर बसिरहन्थे। पवनलाई आफ्ना बाल लुते भएको हेर्न मन पर्दैनथ्यो। ऊ सोच्थ्यो, कहिलेकाहीँ त जीवरामलाई जवाब फर्काए हुने नि। तर उनी जीवरामसित कहिल्यै ठुलो स्वरमा कुरा गर्दैनथे। एकपल्ट बसन्तले भनेको पनि थियो, तेरा बा एकदमै डरछेरुवा छन्। उसले नाकका पोरा फुलाएको थियो। किन? हेडमास्टर भएर पनि जीवरामसित डराउँछन्? बसन्तले नाक खुम्चाएको थियो। त्यत्रो बिए पास गरेका मान्छे तीन कक्षा फेल भएकासित डराउँछन्? उसको मन बटारिएको थियो। उसले सोचेको थियो, के बा साँच्चीकै डरछिरुवा हुन् त? तर उसलाई आफ्नो बा बसन्तले भने जस्तो डरछिरुवा लाग्थेनन्। पालिसले टल्काएका काला जुत्ता, कतै दाग नलागेको सेतो बन्डी, सेतो सर्ट, निलो पाइन्ट र चुच्चे ढाका टोपी लगाएका सर्वजित मास्टर साहब कतैबाट पनि डरछिरुवा लाग्थेनन्। सधैँ सर्टको गोजीमा रातो, निलो र कालो पाइलट पेन उनेर हिँड्ने उनी बलिया लाग्थे। डरछिरुवा भएको भए राति राति यसरी हिँड्न सक्थे? उसले आँगनबाट सर्पले बटारिँदै परसम्म फैलिएको बाटो हेर्यो। तर सर्वजित मास्टर साहब देखिएनन्। खेतका बीचबीचका रुखहरू भुज्जै ठिङ्ग उभिएका थिए। उसलाई डर डर लाग्यो। भित्र पस्यो। भान्साबाट टुकी लिएर कोठामा आयो। रमा लेखिरहेको कापीमा दायाँ गालाको अडेस लाएर निदाएकी थिए। कहिलो कपाल गालाभरि छरिएको थियो। उसले टुकी अलि नजिक लगेर हेर्यो। रमाका नाकका पोरा बिस्तारै बजिरहेका थिए। आरू फुल जस्ता कलिला ओठको दाहिने कुनाबाट अलिकति ऱ्याल निस्केको थियो। तन्नाको फेरले पुछिदियो। टुकीलाई झ्यालको कुनामा राख्यो। टुकीको सानो लप्कालाई मन्द मन्द चलिरहेको बतासले पछौराको फेर झैँ हल्लाउन थाल्यो। ऊ रमाको छेउमै ढल्कियो। टुकीमा हल्लिरहेको आगोको मसिनो धारा गाडी आफ्ना औला ठडायो। भित्तामा छाया देखियो। उसले छाया खेलाइरह्यो। एई पवन, उठ! उसका आँखाका कुनो हल्लिए। आँखामा टर्चको चहकिलो प्रकाश ठोकिरहेको थियो। उसले आँखा चिम्सा पार्यो। तपाईँ उठ, बहिनीलाई पनि उठाएर भात खान आइज। यति भनेर सर्वजित मास्टर साहब गए। पवनले आफ्नो ज्यान तन्कायो। झ्यालको खापामा राखेको टुकी धिपधिप गरिरहेको थियो। रमा निद्रामै थिए। उसको गहिरो निद्रा देख्दा पवनलाई उठाउन मन लागेन। तर ऊ भोकै थिए। सके सपनामा खिर खाइरहेकी होली। उसले रमाको कुम्भ झकझकायो। उसले झट्टै आँखा खोली। रमा यति चाँडै उठली भनेर उसले सोचेको पनि थिएन। अघिपछि त जब ऊ रमालाई जगाउन खोजिरहन्थ्यो, रमा कोल्टे मात्रै फेरिरहन्थे। तर यसपालि ऊ पवनको पहिलो झकझकाइमा उठी। एकैछिन आँखा मिचेर सोधी, भात पाक्यो? पवनको मन कटक्क भयो। यसरी उसको मन धेरैपल्ट कुटुक्क भएको थियो। उसलाई सर्वजित मास्टर साहबदेखि साह्रै रिस उठ्यो। उनी छोराछोरी भोकै छन् भन्ने पनि बिर्सन्थे। कहिलेकाहीँ त सारा गाउँ सपनामा रमाइरहेको बेला खाना पाक्थ्यो। जब उनीहरू भोकै पर्थे, तब पवनलाई आमाको साह्रै सम्झना आउँथ्यो। ऊ अँध्यारो कुनामा बसेर आँसु निल्थ्यो। आँसुको नुनिलो स्वादले अलिकति भोक मरे जस्तै हुन्थ्यो। बेला बेला ऊ मुठीका मुठी चामल पनि खान्थ्यो। तर रमा नतरुन्थे, न त चामल खान्थे। ऊ कहिले भोक लाग्यो पनि भन्थिन। सायद भोक लाग्दा रुनुपर्छ भन्ने उसलाई थाहै थिएन। पवन र रमाको भोक गाउँलेलाई थाहा थियो। कतिले त सर्वजित मास्टर साहबलाई बिहे गर्ने सुझाव पनि दिन्थे। तर उनी हाँस्थे मात्र। पवनलाई पनि बाले अर्को बिहे गरून् झैँ लाग्थ्यो। सौतेनी आमाले पिटे पिटलिन्, खाना त पकाउलिन् नै, ऊ यस्तै सोच्थ्यो। सर्वजित मास्टर साहब कहिलेकाहीँ काम परेर एक दुई दिनलाई कतै जाने भयो भने उनी शकुन्तला दिदीलाई खाना पकाउने जिम्मा दिन्थे। शकुन्तला दिदीले खाना मिठो बनाउँथिन् र समयमा बनाउँथिन्। अचेल त धेरै भएको थियो, उनी कतै नगएको। सर्वजित मास्टर साहब ढिलो चाँडो खाना पकाउन त पकाउँथे, तर मिठो बनाउन जान्दैनथे। कहिले नुन बढी, कहिले कम, कहिले भात गिलो, कहिले सुक्खा, कहिले आलुको तरकारी पनि काँचै हुन्थ्यो। खाना पकाउँदा पनि उनमा छटपटी हुन्थ्यो। उनी डाडुले दाल चलाउँदा पनि ठस ठस गनिरहन्थे। एक कुन्टल भारी बोकिरहे जस्तो उनले खाना पकाएको दृश्य असाध्यै दिगदार लाग्दो हुन्थ्यो। उनका निधारमा गाँठा परेका हुन्थे। एकपल्ट त दाउरा राम्ररी नबलेर धुवै धुवा निस्कँदा उनले अगेनामा पानी खनाइदिएका थिए। त्यसैले पवनलाई भात पकाइरहेका उनलाई हेर्नै नपरोस् जस्तो लाग्थ्यो। उसलाई जसोदा र जुठियामैले खाना पकाएको भने हेरिरहँ जस्तो लाग्थ्यो। उनीहरू कति प्रेमले खाना पकाउँथे। उनीहरूले काउली टुक्राएको, आलुलाई मसिनो गरी काटेको, तोरीको सागलाई कपालको केस्रा झैँ केलाएको, मसला पिँदा चुरा बजेर आवाज आएको, तोरीको तेलमा प्याज र खुर्सानीका टुक्रा झैँ पारेको साह्रै मजा लाग्थ्यो। पकाएको हेरिरहँ लाग्ने, पस्केको खाइरहँ लाग्ने। ऊ सोच्थ्यो, मेरी आमा पनि यसै गरी खाना पकाउँदै हुन्। ऊ कहिलेकाहीँ भोक लाग्दा ओछ्यानमा पल्टेर आमाले खाना पकाइरहेको कल्पना गर्न खोज्थ्यो। तर ऊ कुनै दृश्य बनाउन सक्दैनथ्यो। उसको कल्पनाको संसार रित्तो हुन्थ्यो, सपाट, क्यामेराले मध्याहको सूर्यको फोटो खिच्न खोजे जस्तो। उसले कल्पनामा पनि आमाले पकाएको मिठो खाना खान पाएको थिएन।
आमा तिम्रो माया के हो, आमा तिम्रो मर्म के हो, आमा तिम्रो माया के हो, आमा तिम्रो मर्म के हो। आमा तिमी टाढा भएपछि, आमा तिमी टाढा भएपछि, थाहा पाए आज माया मर्म तिम्रो के हो, आमा तिम्रो माया के हो।
उपन्यासकार बुद्धिसागरको फिरफिरेको पाँचौँ अंशको वाचन पृष्ठ 89 सकिएको छ। आगामी साता छैठौँ अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ विजय एफएम 101.6 गैंडाकोट नवलपरासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्, शुभ सपनीको कामना। प्रविधिका क्षतिसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्रि।
आदि हुरी की न भनी, भोक प्यास के न भनी, यो कपिलालाई फलाई फुलायो। कहिले घाम पानी बजुगै, न्यानो न्यानो काखमा राखे, यो बालकलाई हुर्काई बढायो। सुन्दर सपना तिमीले रचे थियौ, आमा मैले बुझ्नै सकिन। ममताको भावना आमाको चाहना, कहिले जान्न बुझ्नै खोजिन, कहिले जान्न बुझ्नै खोजिन। आमाको माया बुझ्नै सकिन, आमा तिम्रो माया के हो? को कुमारा के गयो कष्ट पार गरे, यो धरतीमा मलाई जन्मायो। जान अनजान मेरो भूल भयो आज मेरो, आमा तिमी कहाँ आयो। मुटुको टुक्रा तिम्रै हुमा, आमा तिमी चाँडै आइदे, सहारा मेरो तिमी बनिदेऊ। आमा तिमी चाँडै फर्किदेऊ, आमा तिम्रो माया के हो?